रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा निर्वाचनमा 3486 जनाको उम्मेद्वारी मनोनयन, महिलाको उम्मेद्वारी 12% मात्रै। निर्वाचन लक्षित शान्ति सुरक्षाका लागि व्यक्तिगत नाममा रहेका हात हतियार बुझाउन विभिन्न जिल्ला प्रशासनद्वारा अनुरोध, र संयुक्त राष्ट्रसंघले विश्व शान्ति र सुरक्षा कायम राख्नुपर्नेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जोड। समाचार अब विस्तारमा। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो निर्वाचित हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ देशका 165 निर्वाचन क्षेत्रमा 3486 जनाको उम्मेद्वारी दर्ता भएको छ। केही क्षेत्रमा एकै पार्टीबाट दुई उम्मेद्वारी समेत परेको स्थितिमा रुजु गर्दा प्रारम्भिक सूचीमा सामान्य परिवर्तन भएको छ। यही माघ 6 गते देशभर एकै पटक मनोनयन पत्र दर्ता सम्पन्न भएको थियो। कुल 3486 उम्मेद्वारी मध्ये पुरूष 3089, महिला 396 र तेस्रो लिंगी एकजना रहेका छन्। मनोनयन पत्र दर्ता गरी उम्मेद्वारको सूचीमा समावेश भएका उम्मेद्वार विरूद्ध आज उजुरी दिन सकिनेछ। प्रतिनिधि सभा निर्वाचन कार्यतालिका अनुसार आज बिहान 10 बजेदेखि अहिले 3 बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ। हिजो 165 निर्वाचन क्षेत्र स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता भएको थियो। योग्यता नपुगेका उम्मेद्वारका विरूद्ध उजुरी दिने क्रम शुरू भएको निर्वाचन का सहायक प्रवक्ता कुल बहादुर जेसीले जानकारी दिनुभयो। सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृत समक्ष प्रतिनिधि सभा निर्वाचन निर्देशिका 2082 अनुसूची 16 बमोजिम उजुरी दिन सकिने उहाँले बताउनुभयो। कसैले उजुरी दिएमा निर्वाचन अधिकृतले निर्देशिकाको अनुसूची 17 बमोजिमको दर्ता किताबमा दर्ता गरी अनुसूची 18 बमोजिमको भरपाई सम्बन्धित उजुरीकर्तालाई दिनुपर्नेछ। सूचना प्रकाशन भएपछि अहिले 3 बजेदेखि यही माघ 8 गते बेलुका 5 बजेसम्म मनोनयन पत्र र उजुरी उप जाँचबुझ एवं निर्णय गरिनेछ। माघ 8 गते बेलुकी 5 बजेदेखि 7 बजेसम्म उम्मेद्वारको नामावली प्रकाशन गरिनेछ। माघ 9 गते बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिने समय तोकिएको छ। माघ 9 गते दिउँसो 1 बजेदेखि 3 बजेसम्ममा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ। यस्तै दिउँसो 4 बजेदेखि साँझ 7 बजेसम्ममा उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ। फागुन 21 गते हुन लागेको प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनको लागि प्रमुख दलहरूले महिला उम्मेद्वारलाई कम प्राथमिकता दिएका छन्। प्रत्यक्षतर्फको 165 सीटमा हुने निर्वाचनमा करिब 3500 उम्मेद्वारी परेकोमा महिलाको उम्मेद्वारी 12% मात्रै रहेको निर्वाचन आयोगले जनाएको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
कानूनी रूपमा 33% महिला सहभागिता सुनिश्चित गरिएको भए तापनि समानुपातिक तर्फको आरक्षण सीटबाट मात्रै 33% महिला प्रतिनिधित्व हुने गरी दलहरूले बन्द सूची बुझाइसकेका छन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फको कुल 165 सीटका लागि हुने निर्वाचनका लागि 3484 जनाको उम्मेद्वारी परेकामा महिलाको संख्या निकै कम रहेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रत्यक्षतर्फ महिलाको 12% मात्र उम्मेद्वारी परेको छ। यसपटकको प्रत्यक्ष निर्वाचनमा प्रमुख दलहरूले नै कम संख्यामा महिलालाई टिकट दिएका छन्। नेपाली कांग्रेसले 11 जना अर्थात 6% महिलालाई उम्मेद्वार बनाउँदा नेकपा एमाले 8 जनालाई मात्रै उम्मेद्वार बनाएको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले पनि 8 जना महिलालाई उम्मेद्वार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ 16 जना महिलालाई प्रत्यक्षमा उम्मेद्वार बनाएको छ। त्यसै गरी राप्रपाले 9 जनालाई उम्मेद्वार बनाएको छ। अघिल्लो निर्वाचनको तुलनामा यस वर्ष सबै दलहरूले महिलालाई चर्चित निर्वाचन क्षेत्रमा उम्मेद्वार बनाएको देखिँदैन। लैंगिक समानताका विषयमा लामो अभियान चलेर कानूनी रूपमा पनि महिलाको सहभागिता सम्बोधन भइसकेको छ। तर राजनीतिक दलहरूले महिलालाई अवसर दिने विषय भने जहिले पनि महिला माग्ने र पुरूषहरू दिने जस्तै भएको छ। राजनीतिमा महिला सहभागिता विषयमा विद्यावारिधि गर्नुभएकी महिला अधिकार कर्मी शर्मिला कार्की महिलाहरू बोल्न नसक्दा दलहरूभित्र पुरूषहरू हावी भएको बताउनुहुन्छ।
राजनीतिक नेताहरूले अहिले पनि महिलाहरू चाहिँ अब्बल छन्, उनीहरूले निर्वाचन जित्छन्, उनीहरू यो गर्छन् भन्ने कुराको चाहिँ अझै पनि उहाँले चाहिँ त्यो कुरालाई आत्मसात गर्नु भएको छैन। जो महिलाहरू हुनुहुन्छ उहाँहरूले लड्नै सक्नु भएको छैन।
सदियौंदेखि पछि पर्दै आएका महिलालाई राजनीतिमा सहभागी नगराई नीति निर्माण तहमा महिला प्रतिनिधित्व हुन सक्दैन। प्रतिनिधि सभा ऐन कानून बनाउने थलो भएकाले पनि महिलाका विषयलाई सम्बोधन गर्न महिलाको सहभागिता अनिवार्य जस्तै हुनुपर्छ। गर्ने हो। यसपटक हुने निर्वाचनमा पुरानोको विरोध गर्ने तर आफूलाई नयाँ दलका रूपमा चिनाउनेहरूले समेत महिलालाई निर्वाचनमा उल्लेख्य रूपमा उम्मेद्वार बनाउन तत्परता देखाएनन्। महिला अधिकार कर्मी तथा कानूनविद मीरा ढुङ्गाना चाहिँ महिलालाई समानुपातिकमा मात्रै सीमित गर्ने प्रवृत्ति बढेकाले कानून नै संशोधन गरेर प्रत्यक्षमा महिला उम्मेद्वारलाई अवसर दिन सकिने बताउनुहुन्छ।
पहिला पनि नदेखे प्रत्यक्षमा पनि महिलाहरूलाई समान रूपमा दिनु पर्यो भन्ने कुरा उठाउनु पर्यो, कानून चेन्ज गर्नु पर्यो।
नेपालको राजनीति र सामाजिक परिवर्तनका संघर्षहरूमा महिलाको योगदान महत्वपूर्ण रहेको छ। समतामूलक समाज निर्माणको बाधकको रूपमा रहेको लैंगिक भेदको शिकार राजनीतिमा लागेका सचेत महिलाहरू समेत भोग्न विवश छन्। सबै नीतिको मूल नीतिका रूपमा रहेको राजनीतिमा महिलालाई नेतृत्वमा नपुर्याई समतामूलक समाज निर्माण हुन सक्दैन। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्टपछि बाँकी समाचार। सर्वोच्च अदालतले आसन्न प्रतिनिधि सभा निर्वाचनको निर्वाचन प्रक्रिया रोक्न स्वीकार गरेको छ। नेपाली कांग्रेसको विवादको टुंगो नलाग्दासम्म मनोनयन प्रक्रिया रोक्न समेत गरिएको माग अदालतले अस्वीकार गरेको हो। अदालतको आदेशसँगै फागुन 21 गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रक्रिया कार्यतालिका अनुसार नै अघि बढ़ने भएको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले विवादमा विपक्षीसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश स्वीकार गरेको हो। अदालतले निवेदनमा उठाइएका संवैधानिक र कानूनी विषयवस्तु अन्तिम सुनवाईकै क्रममा निरूपण आवश्यक रहेको भन्दै अन्तरिम आदेश स्वीकार गरेको हो। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले विगतमा जस्तै यसपटक पनि कल सेन्टर स्थापना गरेको छ। आयोगको कार्यालय कान्तिपथमा संचालित कल सेन्टरबाट निर्वाचनसँग सम्बन्धित मतदाता नागरिक र सरकार भएको जिज्ञासा सुनवाई गरिने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। 6 डेस्क रहेको उक्त केन्द्रमा बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन हुनेछ। यसमा निशुल्क टोल फ्री नम्बर 1102 फोन गरेर मतदाता नागरिक र सरकार भएकाले जिज्ञासा राख्न सक्नेछन्। यसमा एकै पटक 15 जनासम्मले फोन गर्दा कल होल्डमा नपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै शान्ति सुरक्षाको लागि इजाजत प्राप्त हात हतियार बुझाउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ। फागुन 21 हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाका विभिन्न व्यक्तिका नाममा इजाजत प्राप्त हात हतियार यही माघ 20 गते भित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको सहायक प्रमुख जिल्लाधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय बैतडीले व्यक्तिगत नाममा इजाजत प्राप्त हात हतियार बुझाउन सूचित गरेको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रशासनले हात हतियार बुझाउन सूचना जारी गरेको हो। यस्तै जिल्ला प्रशासन कार्यालय काभ्रे प्लाञ्चोकले इजाजत पत्र प्राप्त हात हतियार बुझाउन आग्रह गरेको छ भने निर्वाचनलाई लक्षित गर्दै रौतहटमा इजाजत प्राप्त हात हतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। लमजुङ प्रशासनले पनि मनोनयन दर्ताकै दिनदेखि इजाजत प्राप्त हात हतियार बुझाउन निर्देशन दिएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले हात हतियार बुझाउन सरकार भएका सबैलाई आग्रह गरेको छ। व्यक्तिगत सुरक्षाको लागि स्थानीय प्रशासनसँग अनुमति लिएर राखिएका हतियार बुझाउन कार्यालयले सबैलाई आग्रह गरेको हो। कार्यालयले सूचना जारी गर्दै व्यक्तिगत सुरक्षाको लागि राखिएका हात हतियार 15 दिनभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको कार्यालयका सूचना अधिकारी मदन लामा थिङले जानकारी दिनुभयो। अहिले बुझाइएका हतियार आगामी चैत 20 गते पश्चात सबैलाई फिर्ता गरिने उहाँले जानकारी दिनुभयो। तोकिएको समयमा हतियार नबुझाए अटेर गरेमा प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने प्रशासनले जनाएको छ। यसैगरी जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाभित्र रहेका इजाजत प्राप्त हात हतियार तोकिएको समयभित्र बुझाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले एक सूचना जारी गर्दै फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, शान्तिपूर्ण तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले हात हतियार बुझाउन आग्रह गरिएको बताउनुभयो। चितवन जिल्लाका मतदान स्थललाई निर्वाचनका दृष्टिकोणले तीन भागमा विभाजन गरिएको छ। जिल्ला सुरक्षा समितिले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरेको हो। सुरक्षाका दृष्टिले मतदान स्थललाई हरेक निर्वाचनमा विभाजन गरेर सुरक्षा व्यवस्था मिलाइदै आइएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अरियालका अनुसार 23 मतदान स्थल अति संवेदनशील, 93 स्थल संवेदनशील र 47 स्थल सामान्य रहेका छन्। निर्वाचनको तयारीमा सरकार लागेपछि प्रमुख जिल्ला अधिकारी सहितको टोलीले मतदान स्थलको निरीक्षण गरेर वर्गीकरण गरेको हो। यही फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि जिल्लाका तीनै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भई प्रत्यक्षतर्फको मनोनयन समेत सकिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई 50,000 रूपियाँ जरिवाना गरेको छ। विभागले गरेको अनुगमनको क्रममा कैफियत देखेपछि विभागले खिलुङ्गा कालिका मार्केटिङ प्राली सूर्यविनायक दुई बालकोटलाई जरिवाना गरेको हो। उपभोक्ता संरक्षण ऐन 2075 अनुसार सो फर्मलाई कार्यवाही गरिएको विभागले जनाएको छ। विभागले थप 12 फर्मको स्थलगत अनुगमन गरेको छ। विभिन्न फर्ममा अनुगमन तथा निरीक्षण गरी विभागले सुधारात्मक निर्देशन पनि दिएको छ। विभागले नियमित रूपमा बजार अनुगमन गर्दै कानून कार्यान्वयन गर्दै आएको छ। विभागले स्थानीय प्रशासन तथा उपभोक्ता अधिकार कर्मीको सहभागितामा अनुगमन गरिएको जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघले विश्व शान्ति र सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै यसलाई जारी राख्नुपर्नेमा जोड़ दिनुभएको छ। ट्रम्पले व्हाइट हाउसमा आयोजित प्रेस सम्मेलनमा राष्ट्रसंघ युद्ध रोक्न पर्याप्त प्रभावकारी नभएको बताउनुभयो। शान्ति बोर्ड अमेरिकी सरकारले तयार गरेको 20 बुधे शान्ति योजनाको हिस्सा हो। यसले इजरायल र प्यालेस्टाइन बीच शान्ति स्थापना र गाजा पट्टीको पुननिर्माणमा सहयोग गर्ने लक्ष्य राखेको छ। तथापि बोर्डले विश्वभरका द्वन्द समाधानमा सहयोग पुर्याउने व्यापक योजना प्रस्तुत गरेको छ। कूटनीतिज्ञहरूले यसलाई ट्रम्प संस्करणको संयुक्त राष्ट्र भन्दै आलोचना गरेका छन्। उहाँको भनाई अनुसार यदि योजना कार्यान्वयन भयो भने यसले राष्ट्रसंघको भूमिका कमजोर बनाउन सक्छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका उपप्रवक्ताले सदस्य राष्ट्र विभिन्न समूहमा स्वतन्त्र रूपमा मिलेर काम गर्न स्वतन्त्र रहेको बताउनु भएको छ। जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर भएका बन्दुकधारी तेत्सुया यामागामीलाई आजीवन कारावासको सजाय सुनाइएको छ। नारा शहरको अदालतमा न्यायाधीश सिनिची तनाकाले आज यामागामीलाई हुने आजीवन सजाय सुनाउनु भएको हो। 45 वर्षीय यामागामीले जुलाई 2022 चुनावी अभियानको क्रममा भाषण दिइरहनुभएका जापानका सबैभन्दा लामो समय सेवा गरेका प्रधानमन्त्री आबेमाथि हस्तनिर्मित बन्दुक प्रयोग गरी गोली प्रहार गरेको अभियोग खेपेका थिए। उनीमाथि हत्या तथा बन्दुक नियन्त्रण कानून उल्लंघनको आरोप लगाइएको थियो। अक्टोबरमा मुद्दा शुरू हुँदा उनले हत्या गरेको स्वीकार गरेका थिए। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। प्रतिनिधि सभा निर्वाचनमा 3,486 जनाको उम्मेद्वारी मनोनयन, महिलाको उम्मेद्वारी 12% मात्रै। निर्वाचन लक्षित शान्ति सुरक्षाका लागि व्यक्तिगत नाममा रहेका हात हतियार बुझाउन विभिन्न जिल्ला प्रशासनद्वारा अनुरोध र संयुक्त राष्ट्रसंघले विश्व शान्ति र सुरक्षा कायम राख्नुपर्नेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जोड। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।